यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। निजामती ऐन, प्रहरी समायोजन र विद्यालय शिक्षा विधेयक छिट्टै जारी गर्ने पक्षमा संसद रहेको सभामुख देवराज घिमिरेको भनाई। सहकारी ठगीका सबै आरोपितलाई कानूनको दायरामा ल्याइने गृहमन्त्री रमेश लेखकको प्रतिबद्धता। सुखायाममा विद्युत आपूर्तिको समस्या समाधानका निमित्त जलाशययुक्त आयोजनालाई प्राथमिकताका साथ कार्यान्वयनमा लैजानुपर्नेमा विज्ञहरूको सुझाव। इजरायल र हमास बीच युद्धविराम हुनेमा अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनको विश्वास। र नेपाल प्रिमियर लीग एनपीएलको उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बीच शनिबार प्रतिस्पर्धा हुने।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सललल जोडिने ती सीयुजी नेटवर्क, अनि आहा कति रमाइलो एनटीटीभी। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा, निजामती ऐन र प्रहरी समायोजन विधेयक छिट्टो जारी गर्ने पक्षमा संसद रहेको बताउनु भएको छ। आज ललितपुरमा आयोजित कार्यक्रममा उहाँले ती विधेयक संघीय शासन प्रणालीको सफल कार्यान्वयनका निमित्त अपरिहार्य रहेको बताउनुभयो। सभामुखी घिमिरेले संघीयता प्रारम्भ भएसँगै तीनै तहका सरकारको कार्यक्षेत्र संविधानले तोकेको, राजनैतिक, प्रशासनिक तथा आर्थिक अधिकारहरूको बाँडफाँड भए अनुरूप तीनवटै तहले नीति निर्माण तथा तिनको कार्यान्वयन गर्दै मुलुकको दिगो विकासका साझा उद्देश्य प्राप्तिमा काम गरिरहेको बताउनुभयो। सभामुख घिमिरेले संविधान कार्यान्वयनको एक दशक पुग्न लागेको सन्दर्भमा संविधान पुनरावलोकनको आवश्यकताबारे विचार विमर्श हुनु स्वाभाविक भएको टिप्पणी गर्नुभयो। मुख्य सचिव एक नारायण अर्यालले मुलुकको सार्वजनिक प्रशासनमा सुशासन कायम गर्न सरकारले लिएको सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि सबै मिलेर सकारात्मक पक्षलाई अवलम्बन गर्दै जानुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका संशोधनकर्ता सांसदहरूसँग आज पनि छलफल भएको छ। समितिको आज बसेको बैठकमा संशोधनकर्ता सांसदहरूले माथिल्लो तहमा कर्मचारीको बढ़ुवा गर्दा खुल्ला प्रतिस्पर्धाको प्रतिशत बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। सांसदहरूले कामका आधारमा पारदर्शी रूपमा कर्मचारीहरूको मूल्यांकनको व्यवस्था गर्नुपर्ने, कर्मचारीलाई कामप्रति जिम्मेवार बनाइनुपर्ने, सरूवा र बढ़ुवालाई व्यवस्थित गर्नुपर्ने र काजमा बस्ने व्यवस्था हटाएर खटाइएको ठाउँमा अनिवार्य जानैपर्ने व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले निजामती सेवाको संरचनागत सुधार गर्नुपर्ने, संघीयता बलियो बनाउने गरी कानून बनाइनुपर्ने, निजामती सेवा विधेयकको प्रस्तावनामा नै समानुपातिक समावेशीको सिद्धान्तलाई उल्लेख गर्नुपर्ने बताउनुभयो। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रतिनिधि सभाका 124 जना सांसदहरूले 1583 संशोधन प्रस्ताव दर्ता गराउनु भएको छ। गृहमन्त्री रमेश लेखकले देशको कानून अनुसार सबैमाथि समान रूपमा व्यवहार गरिने बताउनु भएको छ। चितवनमा आज पत्रकारहरूसँगको कुराकानीमा गृहमन्त्री लेखकले सहकारी ठगीका सबै आरोपितलाई कानूनको दायरामा ल्याइने उल्लेख गर्नुभयो। सहकारी ठग्नेहरू उप निष्पक्षतापूर्वक छानबिन गरिने तथा दोषीमाथि कार्यवाही हुने गृहमन्त्री लेखकले बताउनुभयो। फरक प्रसंगमा गृहमन्त्री लेखकले वर्तमान सरकार परिवर्तन नहुने र मन्त्री पनि हेरफेर नहुने बताउनुभयो। ऊर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्ने सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशकसँग छलफल गर्नुभएको छ। मन्त्री खड्काले आज मन्त्रालयमा प्राधिकरणको नेतृत्वमा रहेर लामो समय कार्य अनुभवमा रहेका पूर्व कार्यकारी निर्देशकहरूसँग सुक्खा याममा भारतबाट विद्युत आयात गर्नुपर्ने कारण र त्यसको समाधानका विषयमा विज्ञहरूको राय लिनुभएको थियो। उहाँले विद्युत चुहावट नियन्त्रण, विद्युत बक्यौता असुली तथा प्राधिकरणको सुधार एवं सबलीकरणका लागि के गर्न सकिन्छ भन्ने विषयमा पनि सुझाव माग्नुभएको थियो। छलफलमा प्राधिकरणका पूर्व कार्यकारी निर्देशक डाक्टर मुकेश राज काफले, हितेन्द्र साक्य, उत्तर कुमार श्रेष्ठ, रामेश्वर यादव, हरिश्चन्द्र शाह लगायतले सरकारले सन् 2035 28,500 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई पूरा गर्नका लागि जलाशयुक्त आयोजना कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो। उहाँहरूले नेपालको ऊर्जा क्षेत्रको विकास जुन गतिमा हुनुपर्ने हो त्यो हुन नसकेको बताउनुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाधार निर्माण र सेवा विस्तारका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढ़ाउँदै लैजानुपर्नेमा जोड़ दिनुभएको छ। त्रिभुवन विश्वविद्यालय र चीनको सिचुआन विश्वविद्यालय अन्तर्गत चाइना सेन्टर फर साउथ एसियन स्टडीजको संयुक्त आयोजनामा आजदेखि पोखरामा शुरू भएको फेवा सम्वादको उद्घाटन गर्दै पूर्व राष्ट्रपति भण्डारीले मुलुकको अर्थतन्त्र वृद्धि र विकास निर्माणमा लगानी बढ़ाउँदै जानुपर्ने उल्लेख गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले मुलुकको संकट समाधानका निमित्त देशका दुई ठूला पार्टीबीच गठबन्धन भएको बताउनु भएको छ। लमजुङको कोहोला सोथार गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै मन्त्री गुरूङले मुलुकमा अस्थिर सरकार र अस्थिर राजनीतिले देश खोक्रो भइसकेकाले त्यो संकटबाट पार गर्न छुट्टा छुट्टै नीति र पृष्ठभूमि भएका कांग्रेस र एमाले मिलेर सरकार बनेको बताउनुभयो। नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले अहिलेको सरकारको प्राथमिकता पनि सुशासन भएको उल्लेख गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाका मन्त्री इन्को चोङ बीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्धन फ्रेमवर्क सम्झौतामा हस्ताक्षर भएको छ। दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापित भएको 50 वर्ष पूरा भएको अवसरमा आज दक्षिण कोरियाको राजधानी सोलमा सम्झौतामा हस्ताक्षर भएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले दलित समुदायको अधिकार सुनिश्चित गर्न र छुवाछुत तथा विभेद अन्त्य गर्ने सम्बन्धी कानून कड़ाईका साथ लागू गर्नुपर्ने बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिमा दलित समुदायको अधिकार तथा विकास र कानूनी व्यवस्थाको आवश्यकता सम्बन्धमा भएको छलफलमा मन्त्री गुप्ताले समाजमा छुवाछुतका घटनामा कुनै कमी नदेखिएकाले कानून कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले समाजमा अझै छुवाछुतका घटना हुने गरेकाले यसको अन्त्य गर्नका लागि विधेयक मस्यौदालाई अघि बढ़ाइने कार्यमा मन्त्रालयले सहजीकरण गर्ने बताउनुभयो। समिति सभापति कमला देवी पन्तले दलितका सवालमा राज्य संवेदनशील बन्नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले छुवाछुत गर्नेलाई जरिवाना तथा कार्यवाही गर्नुपर्नेमा जोड़ दिँदै सामाजिक रूपान्तरणका लागि के गर्न सकिन्छ भनेर सबैले सोच्नुपर्ने बताउनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले भोलि नेपाल भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ। भारतको नयाँ दिल्लीमा आयोजना हुने सम्मेलनलाई मन्त्री डाक्टर राणाले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ। मन्त्री डाक्टर राणा युरोपका केही कार्यक्रममा सहभागी भई हिजो जर्मनीको बर्लिनबाट आज नयाँ दिल्ली पुग्नु भएको हो। मन्त्री डाक्टर राणा आगामी सोमबार स्वदेश फर्कनुहुने कार्यक्रम छ। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले 21 औं शताब्दी महिलाको शताब्दी भएकाले उनीहरूलाई अगाडि बढ़न कसैले पनि रोक्न नसक्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको आज बसेको बैठकमा मन्त्री सुडीले सरकारले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिबद्धता जसरी पनि पूरा गर्ने बताउनुभयो। बैठकमा सांसदहरूले महिला, जनजाति, दलित तथा मधेसी भित्र पनि पहुँच बाहिर रहेका महिलालाई राज्यले विशेष प्राथमिकता दिएर कार्यक्रम बनाउनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले महिला र जनजातिका नाममा पहुँचवालाहरूले मात्रै अवसर लिने गरेको वास्तविकतालाई उजागर गर्न समावेशीभित्र पनि विविधतालाई समेट्नुपर्ने बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मंत्री प्रदीप पौड़ेलले सिंहदरबार वैद्यखाना विकास समितिलाई आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न आग्रह गर्नुभएको छ। वैद्यखानाको आज अनुगमन गर्दै मन्त्री पौड़ेलले बजारमा सिंहदरबार वैद्यखानाको औषधि किन्न खोज्दा समेत नपाइने अवस्था आएकाले आवश्यक कच्चा पदार्थ उपलब्ध नगराउने ठेकेदारलाई कालो सूचीमा राखेर नयाँ विकल्प खोज्न निर्देशन दिनुभयो। वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले वनलाई समृद्धिसँग जोड्न आफ्नो मन्त्रालयले सक्रियताका साथ काम गरिरहेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित राष्ट्रिय नीति संवादमा मन्त्री शाहीले वनसँग सम्बन्धित जनसरकारका विषयमा बाधा बनेका ऐन कानून संशोधन गरी जनतालाई समृद्धिसँग जोड्ने बताउनुभयो। मन्त्री शाहीले देशका 23,000 भन्दा बढ़ी सामुदायिक वन सम्पदाको सदुपयोगबाट स्थानीय समुदायलाई गरीबीबाट उठाउन मद्दत मिलेको उल्लेख गर्नुभयो। खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न बिछाइएका पाइपलाइनको काम छिटो पूरा गर्न निर्देशन दिनुभएको छ। स्थानीय इन्द्रचोक, जनबहाल, नयाँ सड़क, असन लगायतका स्थानमा जारी पाइपलाइनको कामको आज निरीक्षणपछि उहाँले यस्तो निर्देशन दिनुभएको हो। सरकारले आमा सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याएपछि मोरङको ग्रामीण भेगका महिलाहरूले पछिल्लो समय स्वास्थ्य संस्थामा गएर प्रसूति सेवा लिन थालेका छन्। आमा सुरक्षा तथा स्वास्थ्य बीमा कार्यक्रमका साथै विभिन्न स्थानीय तहहरूले बर्थिङ सेन्टर सञ्चालनमा ल्याएसँगै गर्भवती महिलाहरू सुत्केरी गराउन स्वास्थ्य संस्थामा जान थालेपछि मातृ मृत्युदरमा समेत कमी आएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
नेपाल सरकारले आमा सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याएपछि ग्रामीण भेगका महिलाहरू अहिले स्वास्थ्य संस्थामा गएर प्रसूति गराउन थालेका छन्। आमा सुरक्षा तथा स्वास्थ्य बीमा कार्यक्रम साथै विभिन्न स्थानीय तहहरूले बर्थिङ सेन्टर सञ्चालनमा ल्याएपछि गर्भवती महिलाहरू सुत्केरी गराउन स्वास्थ्य संस्थामा जान थालेका हुन्। स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएपछि खर्च समेत नलाग्ने भएकाले अहिले प्राय सबै महिलाहरू सुत्केरी गराउन स्वास्थ्य संस्थामा जाने गरेको मोरङ सुनवर्षी नगरपालिका दुईकी सन्तोषी कार्कीको भनाइ छ।
धेरै नै राम्रो छ, पहिलेको भन्दा थुप्रै सुविधाहरू छ। प्राय घरमा सुत्केरी गराउनु भएको छ, अहिले खालि हस्पिटलतिर लानुहुन्छ। स्वास्थ्य बिमा गरेपछि कम लाग्छ पैसा, बेड चार्जहरू पनि लाग्दैन नि त, त्यही भनेर अहिले सबैले प्राय लानुहुन्छ। यता घरमा सुडेनीहरू कोही बोलाउनुहुन्न।
उहाँ मात्र होइन, सुई ठाउँकी भीमा खड्काले पनि घरमा सुत्केरी गराउँदा आमा र शिशुको ज्यान जोखिममा हुने गरेको कुरा सबैले बुझेकाले सुत्केरी गराउन स्वास्थ्य संस्थामा जाने क्रम बढेको सुनाउनु भयो।
सुत्केरी हस्पिटलमै गएर गर्नुपर्छ भन्ने जानकारी पायौं। घरमा आमा र बच्चाको ज्यान जोखिममा हुने हुँदाखेरि हस्पिटलै जानुपर्छ। अहिले लगभग गाउँको अधिकांश मानिसहरू हस्पिटलै जाने गर्नु भएको छ।
नेपाल सरकारले मातृ शिशु स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएपछि सुत्केरी गराउन मात्र नभई गर्भवती महिलाहरू नियमित चेक जाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने गरेका छन्। आमा सुरक्षा कार्यक्रमले घरमा सुत्केरी गराउने प्रचलन हटाएको र सुत्केरीको क्रममा हुने आमा र शिशुको मृत्युदर पूर्ण रूपले न्यून भन्दा न्यून बनाएको रंगेली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र मण्डलको भनाइ छ।
अहिले आएर पहिले जस्तो घरमा सुत्केरी गराउने चलन छैन। यो आमा सुरक्षा कार्यक्रम नेपाल सरकारको अहिलेसम्म हामीलाई लाग्छ सबैभन्दा सफल कार्यक्रम हो र यो कार्यक्रमले घरमा सुत्केरी हुने जुन पहिला हुन्थ्यो र त्यसबाट देखिएका शिशु मृत्यु र मातृ मृत्युको जुन संख्या अत्यधिक थियो नेपालमा, त्यो संख्या चाहिँ अहिले न्यून भन्दा नि न्यूनमा झरिसकेको छ।
यसरी महिलाहरूलाई स्वास्थ्य संस्थामा सुत्केरी गराउन सहज होस् भन्ने उद्देश्यले स्थानीय तहले दक्ष चिकित्सक र नर्स सहितको सुविधा सम्पन्न बर्थिङ सेन्टर सञ्चालनमा ल्याएपछि सामान्य अवस्थामा रहेका महिलाहरूको सुत्केरी स्वास्थ्य संस्थामा हुँदै आएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखो क्यान्सर विरूद्ध लगाइने ह्युमन प्यापिलोमा भाइरस खोप ल्याएको छ। स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डाक्टर पवनजंग रायमाझीले 460,940 मात्रा खोप आएको बताउनुभयो। ती खोपलाई अहिले टेकु स्थित भण्डारण कक्षमा राखिएको र विस्तारै प्रदेशमा पठाइने जानकारी दिनुभयो। एचबीभी खोप ग्लोबल एलायन्स गाभीको सहयोगमा नेपाल आइपुगेको हो। सरकारले किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन आगामी माघ 23 गतेबाट खोप अभियान सञ्चालन गर्न लागेको छ। 15 दिने अभियान अन्तर्गत कक्षा 6 देखि 10 र विद्यालय बाहिर रहेका 10 देखि 14 वर्ष उमेर समूहका 16,88,900 किशोरीलाई खोप लगाइने बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले इजरायल र हमास बीच युद्धविराम हुनेमा आफू आशावादी रहेको बताउनु भएको छ। विदेश मन्त्री ब्लिंकेनले पालेस्टाइनी भूमिमा 14 महिनादेखि जारी युद्ध अन्त्य गर्ने अमेरिकी सरकारको पटक पटक प्रयास विफल भएको भन्दै युद्धविरामले गाजामा स्थायी शान्तिको वातावरण बनाउने बताउनुभयो। युद्ध शुरू भए यता मध्यपूर्वको 12 भ्रमणका क्रममा गत हप्ता गरेको मूल्यांकन दोहोर्याउँदै विदेश मन्त्री ब्लिंकेनले हमासले आफ्नो संरक्षक इरानलाई भएको क्षतिका कारण थप लचकता देखाएको बताउनुभयो। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामा बसर अल असदको पतन रूसका लागि पराजय नभई मस्कोले सिरियामा आफ्नो लक्ष्य हासिल गरेको दावी गर्नुभएको छ। दमन र व्यापक मानवाधिकार उल्लंघन तथा गृहयुद्धका आरोपहरूले चिनिएको असद परिवारको आधा शताब्दी लामो शासनको अन्त्यपछि असद मस्को पलायन हुनुभएको थियो। राष्ट्रपति पुटिनले रूस असदको प्रमुख समर्थक रहेको र मस्कोमा असदसँग चाँडै भेट्ने योजना बनाएको बताउनुभयो। असदको पतनपछि पुटिनले पहिलो पटक सार्वजनिक रूपमा सिरियाको स्थितिबारे बोल्नु भएको हो। इजरायलले यमनमा गरेको हवाई आक्रमणमा कम्तीमा 9 जनाको मृत्यु भएको छ। इजरायलले विद्युत गृह लाल सागर स्थित रास इस्सा तेल टर्मिनल र सलिफ बन्दरगाहलाई निशाना बनाएको समाचारमा जनाइएको छ। टाइम्स अफ इजरायलका अनुसार इजरायली सेनाले पनि यमनमा आक्रमणको पुष्टि गरेको छ। आफ्ना युद्धक विमानहरूले हुथी विद्रोही समूहको बारम्बारको आक्रमणको जवाफ दिएको इजरायली सेनाले बताएको छ। आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
पर्यटन प्रवर्धनका लागि बर्दियामा बिहिबारदेखि घुम्न जाउँ बर्दिया अभियान शुरू भएको छ। लुम्बिनी प्रदेश र ठाकुरबाबा नगरपालिकाको संयुक्त आयोजनामा बर्दियाका पर्यटकीय क्षेत्र, स्थानीय कला र संस्कृतिको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न घुम्न जाउँ बर्दिया अभियान शुरू गरिएको हो। बर्दिया राष्ट्रिय निकुञ्जमा हात्ती चढ़ेर बाघका बच्चा, डमरूहरू सहित अन्य जंगली जनावरहरूको सहजै अवलोकन गर्न पाइने भएकाले पर्यटकहरूको बर्दिया रूचिमा पर्ने गरेको छ। घुम्न जाउँ बर्दिया अभियानले बर्दियाको पर्यटन क्षेत्रको थप बजारीकरण हुने ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोर्टर्स एसोसिएशन कोइमा बीच नेपाली उत्पादनको बजार प्रवर्धन एवं लगानी विस्तार गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। बिहिबार दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कोइमाका अध्यक्ष उ वाङ कुआन किम बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। कोइमा दक्षिण कोरियामा औद्योगिक वातावरण प्रवर्धनका लागि स्थापना भएको संस्था हो। कोइमासँगको सहकार्यबाट नेपाली उत्पादन कोरियाली बजारमा विस्तार गर्न सहज हुने र यसले नेपाल र कोरिया बीचको व्यापार घाटा कम गर्न सहयोग पनि पुग्ने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ। हाल नेपाल र कोरिया बीचको व्यापार घाटा करिब 7 अर्ब रूपियाँ रहेको छ। नेपाल विस्तारै सुन्तलामा आत्मनिर्भर बन्दै गएको छ। विभिन्न पहाड़ी जिल्लाहरूमा कृषकहरूले सुन्तला खेतीलाई व्यावसायिक रूपमा अगाडि बढ़ाएपछि र तीनै तहका सरकारले पनि यसलाई महत्व दिएपछि अहिले नेपाली सुन्तला स्थानीय बजारहरूमा पर्याप्त मात्रामा बिक्री वितरण भएको देखिन्छ। व्यापारी सुन्तला बगानमै पुगेर खरिद गर्न थालेपछि व्यावसायिक सुन्तला खेतीको थप विस्तार हुँदै गएको र कृषकहरू लाखौं रूपियाँ कमाउन सफल भइरहेको स्याङजाको वालिङ 5 पाँडे थोकका हुमनाथ लामी छानेले बताउनुभयो। यस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिका 7 दोसल्लेका कृषक प्रेम पाइजाले यस वर्ष 7 लाख रूपियाँ भन्दा बढ़ीको सुन्तला आफूले बिक्री गरेको र जिल्लाका अन्य धेरै किसानले सुन्तलाबाट राम्रो आमदनी लिइरहेको बताउनुभयो। नेपालको दैलेख, गुल्मी, स्याङजा, कास्की, म्याग्दी, गोर्खा, तनहु, धनकुटा लगायतका प्राय सबै पहाड़ी जिल्लाहरूमा सुन्तलाको उत्पादन राम्रो हुने गर्दछ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेलकुद समाचार।
कर्णाली याक्समाथि रोमाञ्चक जित निकाल्दै जनकपुर बोल्स नेपाल प्रिमियर लीग एनपीएलको उपाधि नजिक पुगेको छ। बिहिबार भएको क्वालिफायर टूमा जनकपुरले कर्णालीलाई 2 विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्ससँगको भेट पक्का गरेको हो। सुदूरपश्चिमले क्वालिफायर वानमा जनकपुरलाई 8 विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ। यो खेलमा हार बिहोरीसँगै जनकपुरले फाइनलमा भेट्न अर्को अवसर पाएको थियो। उक्त अवसरलाई जनकपुरले सदुपयोग गर्न सफल भए। कर्णालीले भने इलिमिटरमा चितवन राइनोसलाई 21 रनले पराजित गर्दै जनकपुरसँगको भेट पक्का गरेको थियो। यो भेट कर्णालीले सुखद बनाउन सकेन। कर्णालीले दिएको 119 रनको लक्ष्य जनकपुरले अन्तिम 6 बल अगाडि नै 8 विकेट गुमाउँदै पूरा गरेको हो। लिग चरणमा चितवन विरूद्ध 18 बलमै शतक प्रहार गर्दै कीर्तिमान बनाएका न्यूजील्याण्डका ब्याटर जिमी निसनले कर्णाली विरूद्ध 45 रनको आक्रमक ब्याटिङ गर्दै जनकपुरलाई जित नजिक पुर्याएका हुन्। त्यसअघि जनकपुरका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन देखाउन सकेनन्। कर्णालीका विपिनले सर्वाधिक 3 विकेट लिए। सोमपाल कामी, विलिम बस्टोर र जिसान मुखले समान 1-1 विकेट लिए। त्यसअघि कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा जनकपुरले टस जितेर कर्णालीलाई ब्याटिङको निम्ति दिएको थियो। निधारित विश्वभरमा ब्याटिङ गरेको कर्णालीले 9 विकेट गुमाउँदै 118 रन बनाउन सक्यो। कर्णालीका गुलशन कुमार झाले 25 रन बनाए। यो नै कर्णालीका ब्याटरले बनाएको सर्वाधिक रन हो। उनी बाहेक ओपनर देव खनाल 24, विलियम बस्टियो 14, जिसन मुक्सुद युनिस ठकुरीले समान 12 र च्याक्टिक बाल्टन 11 रन बनाए। अन्य ब्याटरले दोहोरो अङ्कमा रन बटुल्न सकेनन्। जनकपुरका ललित नारायण राजवंशी, जिमी निसम र मोहम्मद मोहसिनले समान 2 विकेट लिए। हर्ष ठाकर र शेर मल्लको नाममा समान 1 विकेट रह्यो। नेपाल फिफा वरितामा यथावत रहेको छ। फुटबलको सर्वोच्च निकाय फिफाले बिहिबार सन् 2024 अन्तिम वरिता सार्वजनिक गर्दा नेपाल 175 स्थानमा छ। नेपालले अघिल्लो महिना ताजिकिस्तानमा 2 मैत्रीपूर्ण खेल खेलेको थियो। ताजिकिस्तानसँग 4-0 पराजित भएको नेपालले अफगानिस्तानलाई 2-0 हराएको थियो। नेपाल दक्षिण एसियामा नेपाल भन्दा अगाडि भारत 126 र मालदिव 162 स्थानमा छन्। यसै गरी नेपाल भन्दा पछाडि भूटान 182, बंगलादेश 150, पाकिस्तान 198 र श्रीलंका 200 स्थानमा छन्। वरिताको शीर्ष स्थानमा अर्जेन्टिना यथावत छ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागमा आंशिक बदली हुनुको साथै बाँकी प्रदेशका भूभागहरूको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 23.3 डिग्री सेल्सियस, न्यूनतम 8.2 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 17.8 डिग्री सेल्सियस, न्यूनतम 4.8 डिग्री सेल्सियस। पोखराको अधिकतम 19.8 डिग्री सेल्सियस, न्यूनतम 8 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 22.4 डिग्री सेल्सियस, न्यूनतम 5.6 डिग्री सेल्सियस र दिपायलको अधिकतम 23.2 डिग्री सेल्सियस, न्यूनतम 4.3 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निजामती ऐन, प्रहरी समायोजन र विद्यालय शिक्षा विधेयक छिट्टै जारी गर्ने पक्षमा संसद रहेको सभामुख देवराज घिमिरेको भनाई। सहकारी ठगीका सबै आरोपितलाई कानूनको दायरामा ल्याइने गृहमन्त्री रमेश लेखकको प्रतिबद्धता। सुखायाममा विद्युत आपूर्तिको समस्या समाधानका निमित्त जलाशययुक्त आयोजनालाई प्राथमिकताका साथ कार्यान्वयनमा लैजानुपर्नेमा विज्ञहरूको सुझाव। इजरायल र हमास बीच युद्ध विराम हुनेमा अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनको विश्वास। र नेपाल प्रिमियर लीग एनपीएलको उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बीच शनिबार प्रतिस्पर्धा हुने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।